मेरो विचारमा यो शिक्षा भनेको चाहिँ हरेक मान्छेलाई चाहिने एउटा गुण हो होइन, र एउटा राष्ट्रको लागि पनि शिक्षा भन्ने कुरा चाहिँ राष्ट्रको मेरुदण्ड हो जस्तो मलाई लाग्छ होइन। हामीले हेऱ्यौँ भन्दाखेरि अहिले यसो सरसर्ती हेर्दाखेरि जति पनि विकसित मुलुकहरू छन् उनीहरूको मेरुदण्ड भनेको शिक्षा। अस्ति मैले मेरो बोल्ने क्रममा पनि भनेको थिएँ कि मोती निसानीले लेखेको एउटा लेख छ है, त्यो लेख उहाँले त्यो वाइ टु गो टु युनिभर्सिटी भन्ने लेख सायद यहाँ हाम्रो ब्याचलरमा आउँछ, त्यसमा मलाई चित्त बुझ्यो। अब कतिले सिरियसली पढ्छन् होला कतिले पढ्दैन, मैले चाहिँ त्यसलाई सिरियसली लिएँ। त्यो के भनेको थियो एउटा पोइन्टमा भने कुनै पनि मुलुक विकसित हुनलाई त्यो ल्यान्ड म्यान पावर रिसोर्सेस भनेको छ है, त्यति मात्रै भएर पुग्दैन अरे कि, शिक्षा चाहिन्छ किनभने टु त्यो अपग्रेड द्याट थ्री एलिमेन्ट्स होइन भनेर भनेको छ। अनि त्यसमा अनि मुलुक हाम्रो नेपाल अनि त्यसको उदाहरणहरू थुप्रै मुलुकहरू छन् जस्तो स्विजरल्यान्ड भयो होइन, त्यो प्राकृतिक जियोग्राफिकल हिसाबले त त्यस्तो सुगम होइन नि त, जस्तो ब्राजिल भयो कति जाने पानी छ जङ्गल छ ब्राजिलमा, नेचुरल रिसोर्सेस ह्युमन रिसोर्सेस छ जस्तो हाम्रो नेपाल होइन, नेचुरल रिसोर्सेस छ ह्युमन रिसोर्सेस छ सबै भइकन पनि मुलुक अगाडि सानो छ अझ हाम्रो मुलुक त, मुलुक चाहिँ अगाडि बढ्न सकेको छैन, विकास पाउन सकेको छैन, अहिले पनि गाउँ गाउँसम्म सडक बाटो बिजुली र शिक्षा पुगेको छैन, स्वास्थ्य पुगेको छैन भने कि त्यो हो जस्तो मलाई लाग्यो होइन आफ्नो मुलुकसँग कम्पेयर गर्दा। त्यसैले शिक्षाको इम्पोर्टेन्स भने त्यो होइन जस्तो मलाई लाग्छ। एउटा कुनै पनि विकसित चिज हुन अगाडि बढ्न त्यो चाहिँ शिक्षा चाहिँ अति जरुरी हो जस्तो त्यो हिसाबले लिन्छु म।
अलिकति पछि लाइफमा फर्केर ल शिक्षा जरुरी रहेछ भन्ने सोचेर फेरि विद्यालय जान थाल्नुभयो, स्कुलमा एडमिसन लिनुभयो र आफूभन्दा धेरै साना सानाहरूसँग अब सहपाठी हुनुभयो होइन एउटै कक्षामा बसेर, त्यो त्यो अनुभव कस्तो रह्यो?
मेरो यो अलिक फरक देखिन्छ है, म लेट एजुकेसन ल्याए हुनाले फरक देखिन्छ, तर मेरो मेरो विचारमा यो सहज रूपमा हुनुपर्छ जस्तो लाग्छ हाम्रो जस्तो मुलुकलाई झन्, किनभने जहाँ चाहिँ 2006 सालसम्म 2% मात्रै ग्रेजुएटेड थिए जुन चाहिँ नि त्यो पनि इन्डियामा गएर गर्थ्यो होला, महिलाहरूको नाम लियो भने 6-7 जना मैले अहिले नाम मेरो एउटा किताब थियो त्यो बिर्सेर आएछु, त्यसरी महिलाहरूको पढाइ सुरुवात भएको थियो। र पछिल्लो समयको डेटा हेर्ने हो भने पनि महिलाको पढाइको स्तर कम छ प्रतिशत भने पछाडि, अनि महिलाको के हुन्छ भने समस्या चाहिँ अब एउटा विवाह गरिन्छ अर्ली एजमा हाम्रो जस्तो मुलुकमा, अनि त्यसपछि विवाह गरेपछि पढाइ कन्टिन्यू हुँदैन होइन, स्टप हुन्छ, अनि त्यसले त्यसरी गर्दा पनि त्यो त्यो शिक्षा काम लाग्दो हुँदैन होइन। त्यसले गर्दाखेरि पनि यो एउटा एज पछाडि पनि किन पढ्न नहुने त, विवाह गरेपछि पनि किन पढ्न नहुने त होइन, त्यो चिजलाई मोटिभेट गर्नु हो वास्तवमा मैले पढेको चाहिँ, किनभने मैले पनि आई ह्याड माई केयर हेर नि एउटा किसिमले त उचाइमा पुगेँ, अनि के त त्यसपछि नगर्ने त भन्ने एउटा सवाल, अनि होला कुनै कुशल घर गृहिणी होला, कुनै कुशल टेलर मास्टर होला, कुशल केही होला, तर किन शिक्षा लिन अझै लेट भएको हुन्छ त, हुँदैन नि, फेरि पनि जान सकिन्छ, अझै आफूलाई अपग्रेड गर्न सकिन्छ भन्ने सन्देश दिन पनि यो मेरो यात्रा हो। आइ एम सो ह्याप्पी द्याट यो ग्रेजुअली बढिरहेछ के, योभन्दा अघिल्लो वर्षको एससी र ब्याचलर्समा मैले यति धेरै अर्कै एजको महिला विवाह गरेको महिलाहरूलाई पङ्क्तिबद्ध भएर एक्जाम दिइरहेको देखेँ, र मैले गरेको अभियानमा 1% पनि कसै यो प्रभाव पर्छ भने आई विल बी सो मच ह्याप्पी।
तपाईँलाई आफूलाई पर्सनली त्यो पढाइ सुरु गरिरहँदाखेरि चाहिँ अब एउटा एजमा पुगेपछि दिमागले जुन पहिलाको लेभलमा क्याप्चर गर्थ्यो त्यो सक्दैन, त्यो स्ट्रगल भयो कि भएन?
थुप्रै भयो तर म भन्दैन थिएँ, सबभन्दा पहिलो स्ट्रगल त मेरो बाटो यति खराब थियो गोदावरीको, म चाहिँ कता कताबाट घुमेर आउँथेँ, बिहान 7:30-8 बजे निस्किएर बेलुकामा 6 बजे घरमा पस्थेँ, म टाउनमा पढ्न आउँथेँ 3 इयर्स, अनि त्यो हेर्दा सामान्य सुनिन्छ तर मेरो लागि सहज थिएन त्यो, किनभने म एउटा करियरमा मेरो हेल्परहरू हुन्थ्यो होइन, मेकअपको लागि पनि असिस्टेन्ट हुने मान्छे त्यो 1 करोड गरिरहेको थिएँ, अनि एउटा अर्कै क्राउड अर्कै एज ग्रुप लाइक 7 देखि स्टार्ट गरेको मैले 8 सानो बच्चाहरू हुनुहुन्थ्यो, त्यो चिजले नि एउटा एजको मान्छेलाई क्रान्की बनाउँछ होइन, जस्तो हामी अहिले एन्जाइटीको कुरा गर्छौँ नि होइन, त्यो म आई वाज इन्जोइङ एक्चुली, तर त्यो चिजहरू डिफ्रेन्ट एउटा एटमोसफियरलाई मैले डिल गरिरहेको थिएँ, त्यो सेकेन्ड कुरा भयो। अर्को कुरा म पब्लिक फिगर होइन, अहिलेको सोसल मिडियाको जमानामा यति धेरै न्युजहरूमा मैले त्यो गाली अनि एप्रिसिएसन दुइटै किसिमको खानु पर्थ्यो, जसले गर्दा मलाई कमजोर बनाउँथ्यो टाइम टाइममा, र म अल्गी बब जस्तो हुन्थ्यो होइन, मैले के गरेर यो अनि त्यसलाई मान्छेले कमेडीको रूपमा हाँसोको रूपमा लिइरहेको थियो कतिले, अनि भन्दाखेरि त्यो हो कि भनेर म कहिले काहीँ हुन्थेँ र मलाई कमजोर बनाउँथ्यो, तर मैले छोडिनँ। मेरो सहयोगीहरूले त्यो नगर्नुहोस् भनेर मेरो टिचर्सहरूले, थ्याङ्क यू वाङदेन लामा सर, सुप्रिया म्याम, है। अनि त्यसपछि आएर अब गाह्रो थियो, अनि रिमेम्बर गर्न पनि गाह्रो थियो जस्तो मेमोरीहरू, अनि फेरि जस्तो कुनै कुनै एक्जाममा चाहिँ हामी सबै अन्त गरिदिनुपर्छ नि त, त्यस्तोमा अरू स्कुलकोहरूसँग काइन्ड अफ अलिकति अड सिचुएसन, सो त्यो सबैलाई पार गरेर अहिले चाहिँ म ठिक छु जस्तो लाग्छ यो पोइन्टसम्म। अहिले
यो मिडिया को यो एकदम एक्सटेन्डेड स्वरूप होइन, तपाईँले त आफ्नो करियर जब सुरु गर्नुभयो अथवा जतिखेर तपाईँ सुपरस्टार अब एउटा हुन्छ नि एउटा स्टार हुनुहुन्थ्यो, त्यति बेला रहस्य थियो करिश्मा मानन्दरको जीवनमा के भइरहेको छ, करिश्मा मानन्दरको लाइफस्टाइल कस्तो छ भन्ने कुरा सबै धेरै रहस्य हुन्थ्यो, किनभने अन्तर्वार्तै धेरै कम हुन्थे,
अनि पेपरमा मात्रै
हुने, अनि त्यसपछि मिडियम धेरै थिएन। कलाकारहरूलाई यो धेरै सोसियल मिडिया धेरै मिडिया भएर यो सिचुएसन अलिकति ह्यान्डल गर्न समस्या,
अभियसली बिकज मेरो मम्मी र मेरोमा 20 वर्ष डिफरेन्स होला होइन, अब उसले जे देख्यो, अहिले हामीले त हाम्रो एजमा हाम्रो एरामा त हामीले यति धेरै चेन्जेस देख्यौँ कि, अनि वी आर एडेप्ट त्यसलाई स्वीकार गर्दै गर्दै गएको, डिल गर्दै गर्दै गएको अवस्था हो नि त हाम्रो त, त्यसैले अलिकति त्यो सुरुमा चाहिँ अलि के भन्छ फ्लक्चुएट हुन्छ होइन, ए नबुझ्या जस्तो हुन्छ, अनि फेरि हामी सेटल हुन्छ, बिस्तारै सिक्दै जान्छौँ, त्यही नै भाव हो। अनि त्यसले गर्दाखेरि तर मिडियालाई त हामीले स्टप गर्नु चाहिँ सक्दैन, हेर्नुहोस् है, अब म स्कुल गइरहेको छु, अब म एक्जाम दिनु गइरहेको छु, एसीमा 10-20 मान्छेहरू मिडियाहरू आएर खिच्छन् भने आई क्यानट स्टप द्याट, मैले त मुभ फरवर्ड गर्नै पर्छ आफ्नो हिसाबले। त्यस्तो सिचुएसनहरू धेरै नै आयो र अहिले पनि गरिरहेको छौँ।
अब त्यो आलोचना हुन्छ नि, अब माया त छँदैछ गर्नेहरू एउटा, तर त्यो धेरै आलोचनाहरू खप्न कतिको गाह्रो छ।
म चाहिँ अहिले त्यही सुरुमा गाह्रो हुन्छ भने मैले अहिले चाहिँ मैले कस्तो भने वान्स आई गेट इन टु माई हाउस आई सट डाउन एभ्रिथिङ होइन, अब त्यही हो, सोसियल मिडियामा आफू हेर्छु, आफूलाई मन लागेको राख्छु, अरू कमेन्ट हेर्दिनँ किनभने समटाइम इट विल मेक यु सो मच अपसेट होइन, किनभने पर्सनली गइरहनु भएको हुन्छ कोही कोही, अब त्यसको कुनै उपाय छैन। अस्ति भर्खर म एकजना पुलिसलाई एकजनालाई चाहिँ मैले गरेँ साइबर ब्युरोमा, त्यो पनि सहज थिएन किनभने म 3 चोटि गएपछि उहाँहरूले कम्प्लेन लिनुभयो र उहाँलाई कारवाही त भयो, त्यही पनि मैले मेरो पनि आफ्नो जाने आउने क्रममा धेरै एरेस्ट हुन्थ्यो किनभने म त बिजी मान्छे हो नि त होइन, अनि सो गाह्रो छ। अनि अब त्यही सोसियल मिडियालाई कसरी ह्यान्डल गर्ने भन्ने पनि एउटा क्लास हुनुपर्छ जस्तो छ यो, अलिअलि सिक्दैछु।
धेरै सोच्नुहुन्छ अन्तर्वार्ता, अब अन्तर्वार्ता छ है करिश्माजी भनेर भन्दाखेरि
आजकल चाहिँ यस आजकल चाहिँ त्यो हुन्छ, मलाई एक्जाम दिनुभन्दा गाह्रो चाहिँ अन्तर्वार्ता दिन लाग्छ किनभने वान्स आई मैले मान्छेको जिब्रो हो लर्बरिन्छ भन्छ नि, अब एकचोटि बोलेपछि त्यो गयो, त्यो कुन सन्दर्भमा भने हुन्छ त्यो सबै देखाएको हुँदैन, टिकटक छ, अब त हुँदाहुँदा मेरो आफ्नो पर्सनल ब्लगहरूको पनि चाहिँ त्यो कस्तो राखिदिएको हुन्छ टिकटकमा, अब न त्यसको कुनै कान हुन्छ न के छ होइन, त्यो अरूको निजी स्पेसको कुनै सम्मान नै छैन जस्तो अलिकति छ। अब यसलाई कसरी व्यवस्थित हुन्छ होला भविष्यमा, अहिलेसम्म चाहिँ हामी चाहिँ अब टाइम टाइममा कतिजना मतलब कलाकारहरू भिक्टिम भए मैले देखिरहेको छु।
अनि त्यही अब मान्छे हो, कहिले काहीँ ठ्याक्क दिमागमा एउटा कुरा सोचिन्छ, लेखिन्छ, भनिन्छ, अब नचि कसैले नचिनेको मान्छेलाई खासै त्यो इग्नोर भयो होइन, एकजनाले हेर्छन् होला, पब्लिक फिगर भइसकेपछि
हामी ह्युमनै हो नि,
त्यही त्यही त्यो ह्युमन मिस्टेकहरूलाई यति बढावा दिँदाखेरि अथवा त्यति धेरै आलोचना गरिराखेरि चाहिँ के चाहिँ चेन्ज हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई? अब फेरि हेर्नु है, अब मिडियाले एटेन्सन दिएन भने पनि के,
त्यो पनि समस्या हो
होइन, त्यो 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 कसरी ब्यालेन्स गर्ने,
त्यो त्यो गाह्रो छ। मलाई के लाग्छ भने मिडियाको त समस्या होइन किनभने मिडियाले आफ्नो भ्यूबाट लेख्नुहुन्छ, तर दर्शक बुझ्ने दर्शकको जस्तो लाग्छ मलाई बुझ्नुपर्ने कुरा, किनभने उहाँले कमेन्ट गर्दा चाहिँ 4 कोणबाट हेरेर त्यसलाई सोचेर मात्रै कमेन्ट गर्दा ठिक हुन्छ, किनभने मान्छेले एउटा पर्सपेक्टिभले मैले केही कुरा भन्छु मेरो आफ्नो दृष्टिकोणबाट मात्रै भनेको हुन्छु, त्यही कारण किन भन्यो होला भनेर एकचोटि चाहिँ सोच्नै पर्ने हुन्छ। हामीले अन्धाधुन्ध यो मान्छे राइट यो रङ भन्नै सक्दैनौँ कि, किनभने यु नो यो सबै चिज परिवर्तनशील छ नि त, सबै कुरा चेन्ज हुँदै जाने हो, त्यही कारण हामी ठ्याक्कै ठोकुवा चाहिँ गर्नु हुँदैन जस्तो लाग्छ।
थोरै चलचित्र क्षेत्रको कुरा गरौँ होइन, कस्तो लाग्छ अहिले पछिल्लो समयमा आउने चलचित्रहरू तपाईँलाई?
मलाई राम्रो लाग्छ, हाम्रो बेलामा निकै मुस्किल थियो होइन, किनभने फर्म्याटै फरक थियो, एकदमै ब्याकवर्ड फर्म्याटमा हामी काम गर्थ्यौँ। अहिले अब यस्तो डिजिटलाइज भएर एभ्रिथिङ इज सो मच होइन प्रोग्रेसिभ भनौँ न, अनि प्लस कलाकारहरू पनि त्यस्तै ट्यालेन्टेड अनि यङ राम्रो एनर्जेटिभहरू हुनुहुन्छ, नयाँ नयाँ कन्सेप्टहरू लिएर रहनु भएको छ, मलाई राम्रो लागिरहेको छ। किनभने हामी भने त फाउन्डरहरू जस्तो हो यो इन्डस्ट्रीको, दुईवटा तिनवटा चलचित्र बन्थ्यो, हामी जग हाल्ने मान्छे मात्रै हो र एउटा लामो अवधि, अब हुन त 80s-90s एरामा चाहिँ हामीले एउटा गोल्डन 100 फिल्म बनायौँ, क्षेत्र बनाउने बनाएको मान्छेहरू मध्ये पर्छु म पनि। अनि अब अहिले आएर उहाँहरूले झन् त्यसलाई अपग्रेड गरिरहनु भएको छ है, अनि मलाई खुसी लाग्छ, राम्रो गरिरहनु भएको छ।
अनि तपाईँको बगान भन्ने चलचित्र पनि आउँदैछ?
हजुर, अहिले अहिले अब असार 29 गते रिलिज हुँदैछ यो।
ए, अनि त्यही अब अहिलेको पछिल्लो समयमा चाहिँ अलिकति एक्टिङ गर्ने शैलीमा पनि अब पहिलाको र अहिलेको पनि अलिकति परिवर्तन भएको, कि पहिला अलिक लाउड अहिले अलिकति सटल हुन थालेको हो कि जस्तो देखिँदाखेरि, त्यो टाइमसँग रेलेभेन्ट हुनको लागि चाहिँ आफूले कतिको आफ्नो शैलीहरू परिवर्तन गर्नुहुन्छ कि?
म त पहिलादेखि नै त्यो यही नै फर्मेटमा थियो जस्तो लाग्छ है। एनिवेज त्यो पहिला मेकिङ चाहिँ हामी अलि इन्फ्लुएन्स थियौँ, डेफिनेटली एउटा समाज अर्को सोसाइटी अर्को क्षेत्र कुनै पनि क्षेत्र अर्को क्षेत्रसँग इन्फ्लुएन्स हुन्छ अथवा त्यहाँबाट चाहिँ नि केही कुरा सिक्छ, त्यस्तै नै अवस्था थियो त्यो त्यो बेला। अनि टेक्निकली पनि हरेक हिसाबले नै एक्टिङ वाइज पनि, अब अहिले चाहिँ कस्तो भने मान्छेले आफ्नो ट्राई गर्न थाले होइन, आफ्नो के हो त अथेन्टिक भनेर, तर यहाँ नि अनि राम्रो नेचुरल फिल्महरू आइरहेछ। तर मलाई के लाग्छ नि सिनेमाको चाहिँ ग्रामर छैन, कलाको कुनै ग्रामर हुँदैन, त्यो एउटा नवरसमा बन्ने हो र त्यो फ्यान्टेसी पनि हुनसक्छ, इमेजिनेटिभ पनि हुनसक्छ, एक्सन हुनसक्छ, टिपिकल जस्तो अहिले बनाएको छ नि यथार्थवादी मुभीहरू पनि त्यस्तो पनि हुनसक्छ, या चाहिँ नि ड्रामेटिक पनि हुनसक्छ, मेलो ड्रामा पनि हुनसक्छ होइन। त्यो कारण कलाको चाहिँ त्यो दायराभित्र राखेर चलचित्रलाई बनाइँदैन जस्तो लाग्छ मलाई।
तपाईँले अलिकति नेपालबाट पनि अलिक पर पर भए पनि जान्छु है कलाकारितामा भनेर इन्डियासम्म पनि जानुभयो?
मैले सिकेकै इन्डियाबाट, इन्डिया मैले मधुमती डान्स एन्ड एक्टिङ सेन्टरबाट सिकेको, एउटा मुभी पनि त्यही क्रममा गरेँ। र मलाई तपाईँलाई भन्न मन लाग्यो, हाम्रो सिनेमाको इतिहासमा अस्ति भर्खर मैले दादा साहेब फाल्के फाउन्डेसन पुरस्कार पाएँ नेपालको तर्फबाट, उहाँले स्टार्ट गर्नुभएको छ, उहाँ हि इज अ फाउन्डर अफ इन्डियन सिनेमा या चाहिँ एसियनमै भनौँ है, उहाँ फाउन्डर हो। र इन्डियाबाट अब हुँदाखेरि इन्डियाको सपोर्टमा बोले होइन, मैले म्युजिक डान्स कलामा इन्डियाको एउटा धेरै धनी राष्ट्र हो र त्यहाँ त्यो इन्डस्ट्रीमै लगेर हामीले चाहिँ आफ्नो सबै सत्य हरिश्चन्द्र आमादेखि लिएर कलकत्तामा सुटिङ हुन्थ्यो पहिला स्टुडियोमा, त्यसपछि आएर हामीले ढुकढुकीसम्म मैले त्यहीँ रेकर्डिङ गराएको, मेरो सबै म प्रड्युसर पनि हुँ, 4 मुभी बनाएको छु, कस्तुरी ढुकढुकी त्यहीँ लगेर गरे हो। खालि बाबु साहेबदेखि मैले नेपालमा टेक्निकली गर्न थालेँ, किनभने नेपालमा नै स्टुडियो भयो नि त अब। पहिला त हामी त्यही सबै कुराको बिहारमै गर्थ्यौँ, जुन हिन्दी सिनेमाको काम हुन्थ्यो नि त्यहीँ हामीले गर्थ्यौँ, भनेपछि डेफिनेटली त्यहाँबाट इन्फ्लुएन्स त हुँदैन त चलचित्र, ब्याकग्राउन्ड म्युजिक त्यहाँको हुन्थ्यो। हाम्रो मुलुक चाहिँ स्वाधीन होला, कहिले पनि उनीहरूको अधीनमा थिएन, तर चलचित्र अथवा कुनै क्षेत्र इन्डस्ट्री चाहिँ हामीले उहाँहरूबाट सिकेका छौँ होइन, तर हामीले उहाँहरूलाई पैसा तिरेर काम गरेका छौँ। हामीले हाम्रो चलचित्र बनाउँदा उहाँहरूलाई बिजनेस दिएको थियौँ, यहाँ गएर त्यहाँ एडिटिङ गराउँथ्यौँ, होटेलमा बस्थ्यौँ, त्यहाँ खान्थ्यौँ, त्यहाँ चाहिँ नि त्यहाँका सिङ्गरहरूले गाइदिनुहुन्थ्यो, पैसै तिरेर गर्थ्यौँ नि त सबै, त सित्तैमा त गर्नुहुन्थेन। भनेपछि हामीले उहाँहरूलाई बिजनेस दिइरहेको थियौँ, तर सिक्न चाहिँ त्यहीँबाट सिक्यो। जस्तो अहिले अस्ट्रेलियामा बसेर तपाईँहरू पढ्नुहुन्छ, अब नेपालमा गएर काम गर्नुहुन्छ होइन, भने अस्ट्रेलियालाई त पैसा तिरेरै गरे हो नि तपाईँले, सित्तैमा उहाँहरूले तपाईँहरूलाई डोनेसन दिए त होइन नि। त्यो हिसाबले मैले कुरा गरेँ, यो कुनै पूर्वाग्रह राखेर भने होइन मैले, तर किनभने त्यो कुरालाई चाहिँ मान्नुपर्छ, फेरि हामीले सिक्न चाहिँ त्यहीँबाट सिक्यो।
अनि त्यो चाहिँ जर्नी चाहिँ किन अगाडि बढेन
त्यहाँ? त्यो मेरो त्यो इन्टेन्सनले गएको सिक्ने एउटा थियो, किनभने नेपालमा त एकाडेमिक हिसाबले
मुभीमा पनि
गरेँ मैले, दङ्गा फसाद गरेँ, तर त्यहाँ एकाडेमिक हिसाबले यस्तो बृहदै थिएन। मैले भने क्षेत्र हामीले नै निर्माण गरेको, पहिला 2-3 त्यो पनि सरकारी संस्थाबाट बन्थ्यो चलचित्र होइन, साई नेपाल चलचित्र संस्था भन्ने थियो होइन, त्यो बालाजुमा अहिले पनि साई चलचित्र संस्थालाई पहिला प्राइभेटाइजेसन गर्यो र अहिले त के छ थाहा पनि छैन है। एनिवेज त्यो त्यसरी बन्थ्यो, अनि पछि हामीले प्राइभेट हिसाबले बनाउनु थाल्यो चलचित्र, जस्तो कस्तुरी अहिले सबै हामीले प्राइभेट लगानी हो, यो हाम्रो व्यापार हो. जस्तो मैले अहिले मैले अहिले म व्यापार पनि गर्छु, एउटा कलाकारिता मात्रै गरेको छैन मैले, अहिले म इन्टेक्स गरिरहेको छु होइन, फार्म छ मेरो, भने हामी व्यापार पनि गर्छौँ नि त. त्यस्तै हिसाबले सिनेमा पनि व्यापारिक हिसाबले पनि गरेको, कलाकार मात्रै भएर
बाबु
साहेब भाते म मैले ठुलो लगानी लगाएको थिएँ त्यसमा, सो अलिकति डिसपोइन्टेड भएर अनि फेरि पलायन होइन, म अमेरिका ब्रेक लिन गएको थिएँ, किनभने त्यही पढाइको सन्दर्भ आउँछ यहाँ, किनभने मैले कस्तो धेरै सानो चलचित्रलाई मात्रै फोकस गरेर जीवन बिताइरहेको छु, अनि आई थिङ्क आई निड टु गो गेट आउट फ्रम हियर सो अरू केही एटमोसफियर अरू चिजहरू सिक्न पाऊँ जीवनमा भनेर अमेरिका गएको थिएँ, र मैले धेरै कुराहरू सिकेँ त्यहाँ.
नेपाली फिल्म फ्रेटर्निटी हुन्छ नि, एउटा इन्डस्ट्री बनेको छ कि छैन?
उद्योग त करोडको अहिले 1 अरबको भइसक्यो हेर्नुहोस् है व्यापार. तर त्यही हो, अहिले विकास बोर्ड भन्ने हाम्रो एउटा संस्था छ जुन संचार मन्त्रालय अन्तर्गत पर्छ, र त्यहाँ पोलिसी मेकिङ भने त्यही नै एउटा पोइन्ट हो हाम्रो होइन. तर अब जस्तो अस्ति एकजना पोलिटिसियनले भन्दै हुनुहुन्थ्यो, देश समृद्ध भए चलचित्र क्षेत्र पनि समृद्ध हुन्छ भने अभियसली त्यो त होइन, देश समृद्ध त्यो त्यो राजनीतिक सबल भयो भने पोलिटिकली सोसियली इकोनोमिकली एभ्री आस्पेक्टबाट चाहिँ मुलुक समृद्ध हुन्छ नि त, हरेक क्षेत्र समृद्ध हुन्छ. त्यो त कसलाई थाहा छैन होला र, तर त्यो समृद्ध बनाउनलाई के चाहियो त? शिक्षा. त्यही त भने नि मैले त, हामी एउटा पोइन्टबाट कुरा नगरौँ कि. पोलिसी मेकिङ लेभलमै पुग्नुपर्छ कलाकार भन्ने हिसाबले नै मैले राजनीतिमा चासो देखाएको हो. जस्तो विकास बोर्ड एउटा छ, त्यो आयोग पनि होइन, स्वच्छ केही पनि निर्णय गर्न सक्दैन, उसमा त्यो अधिकार छैन त्यति धेरै. भने पछाडि त तपाईँ पोलिसी मेकिङ लेभलमा पुग्नुहुन्छ भने आफ्नो कुरा राख्नुहुन्छ नि त टेबल ठटाएर होइन, पार्लियामेन्टभित्र. त्यो हिसाबले मैले त्यो त्यो भनेको हुँ. राजनीति गर्नलाई कुनै एउटा विशुद्ध व्यापार पनि नगर्ने केही पनि नगर्ने मान्छे मात्रै अभियन्ता मात्रै राजनीतिमा आउनुपर्छ भन्ने होइन नि त. हरेक क्षेत्रको मान्छेले राजनीतिमा चासो राख्नुपर्छ ताकि आफ्नो क्षेत्रको बारेमा बोल्न सकोस्. यहाँ हाम्रो भनिन्छ नि अब समावेशिता भनिन्छ कि, समावेशिता भने एउटा चाहिँ वर्ग हरेक हरेक सानोतिनो वर्ग हरेक पिछडिएको वर्गहरूलाई समेट्ने भनेर समावेशिता भन्यो हो नि त. अनि के क्षेत्रलाई चाहिँ समावेशिता चाहिँदैन? चलचित्र क्षेत्र वास्तवमै पिछडिएको छ, यसमा चाहिँदैन समावेशिता? चलचित्र क्षेत्रको मान्छेलाई इम्पोर्टेन्स दिएर के पार्लियामेन्टमा ल्याउनु पर्दैन?
अलिकति त्यो पोलिटिकली अवेर भइसकेपछि ल म अब राजनीतिमा जान्छु भनेपछि, अब सुरुमा नयाँ शक्तिमा रहनु भयो अनि पछि एमालेमा
हो. यो एउटा माध्यम हेर्नुहोस्, कुनै पनि पार्टी अहिले हामी मल्टी पार्टीको सिस्टम छ नि होइन, पार्टी सिस्टम छ नि, भनेपछि यु हेभ टु गो थ्रु दिस वे नि त होइन. तपाईँ एक्लै अहिले त इन्डिभिजुअली पनि गरिरहेको छ, तर त्यसरी जाँदाखेरि बाटो सहज हुन्छ भन्ने हो.
तपाईँ त्यो त्यही राजनीतिक एउटा पार्टी छान्दाखेरि चाहिँ आइडियोलोजी फलो
गरेको छु मेरो, म समाजवादी नै हो. मलाई के लाग्छ भने त्यो यो कस्तो लाग्छ भने मुलुकको सबै जाति वर्ग समुदायको पहुँच सम्बन्धित निकाय होइन सम्बन्धित ठाउँहरूमा होस् भन्ने पुग्ने हो नि होस् भन्ने हो नि त हाम्रो चाहना त. त्यो हिसाबले म त्यो हिसाबले समाजवादी हुँ, तर धर्म संस्कृतिको हिसाबले फेरि म त्यो अर्कै विचारधारा राख्छु. एउटा मान्छेले एउटै पार्टीको सबै विचारधारा अथवा एउटै नेतालाई मानिएर बस्नुपर्छ भन्ने छैन, उसले आफ्नो विचार बोल्ने हो नि होइन र.
त्यहाँभित्र पनि मतभेद हुन सक्छन्,
त्यहाँभित्र पनि मतभेद हुन सक्छन्, त्यही भएर त पार्टी हो नि. त्यही भएर त त्यो स्वच्छ छ, त्यहाँ आफ्नो कुरा राख्न पाइन्छ होइन, डेमोक्रेटिक छ, त्यही भएर हो नि त.
अन्त्यमा म फेरि एकपटक शिक्षालाई नै जोड्छु यो पोलिटिकली. तपाईँलाई अलिकति ट्रिगर गरेको पोइन्ट भनेको एजुकेसनको लागि नयाँ शक्ति पार्टी,
त्यो पनि हो त्यो. तर त्यो बेला मैले स्कुलिङ सुरु गरिसकेका थिएँ, सुरु गरिसकेका थिएँ मैले. एक्चुली नयाँ शक्ति पार्टीमा म आबद्ध भएको चाहिँ मेरो, मैले त एजुकेसन त मैले सुरु गरिसकेका थिएँ, त्यो भएको कारण त्यो पनि ट्रिगर त मलाई गर्यो. तर त्यो चाहिँ कसरी भने अनोइङली पनि लायो हो, म त्यो अनोइङली पोलिटिक्समा लायो भन्दा अचम्म लाग्यो होला कसैलाई, किन त्यो पनि शिक्षाकै कारण. डाक्टर भट्टराई यति पढे लेखेको एकाडेमिक मान्छेले अर्को एउटा पार्टी खोल्छु, मलाई के लागिरहेको थियो भने मुलुकमा अब यो द्वन्द्व होइन, यो त्यो चिजहरू होइन, सुशासन चाहिन्छ, अब चाहिँ नि त्यस्तो खालको चाहिन्छ, नयाँ केही विचारले अगाडि लानुपर्छ मुलुकलाई भन्ने लाग्थ्यो क्या आफ्नो विचारमा. अनि डाक्टर भट्टराईले यो पार्टी छोडेर अर्को एउटा नयाँ बाटो चाहिन्छ, अल्टरनेटिभ भन्नुभयो नि, त्यो चिजले मलाई, त्यो कुराले मलाई आकर्षित गरायो हो. एउटा डिस्ट्र्याक्सन पछि एउटा कन्स्ट्रक्टिभ चिज चाहिन्छ भने कुराले मलाई आकर्षित गरायो, त्यसले मैले ल त नि भनेर त्यो हिसाबले मैले यात्रा सुरु गरेको हुँ. र म एकदमै पोलिटिसियन पनि होइन, मलाई धेरै कुरा आउँदा पनि आउँदैन, तर अहिले चाहिँ म धेरै कुरा बुझिरहेको छु. होइन इन्डिभिजुअली पनि पोलिटिसियनहरूलाई चिनिरहेको छु र मुलुकलाई के अझै यस्तो पो चाहिने रहेछ भन्ने पनि थाहा पाइरहेको छु होइन. सो त्यो जर्नी सिकारु रूपमा लागि पनि अहिले चाहिँ मलाई थ्याङ्क यू भन्छु म डक्टर भट्टराईलाई र सिक्न पाइरहेको छु त्यही हो.